वज़ीर-ए-आज़म का कहना कि किसी को जमहूरियत पर कुल्हाड़ा चलाने नहीं देंगे। स्कॉटलैंड का बरतानिया के साथ रहने का फैसला। मोदी का कहना अलकायदा भारत के मुतालिक मुगालते में है और रिश्वत सतानी पर बरतानवी कंपनी पर जुर्माना। ये BBC उर्दू सर्विस है, अहमद रजा से खबरें सुनिए। वज़ीर आज़म नवाज शरीफ ने कहा है कि कोई खेल तमाशा, फितना व फसाद, हंगामा आरई, लॉन्ग मार्च या शॉर्ट मार्च हुकूमत को उसके रास्ते से नहीं हटा सकता। अगर किसी के दिल में शक है तो वो दूर कर ले। किसी को जमहूरियत पर कुल्हाड़ा चलाने नहीं देंगे। पार्लियामेंट के मुश्तरका इजलास से खिताब में उन्होंने कहा,
हम बड़ी जद्दोजहद और कुर्बानियों के बाद आइन की बालादस्ती और जमहूरियत की हुक्मरानी की इस मंजिल तक पहुँचे। किसी को जमहूरियत पर कुल्हाड़ा नहीं चलाने देंगे इंशाअल्लाह। आइन के तहत हुक्मरानी का हक पाकिस्तान के आवाम को हासिल है, जिसका इजहार वो वोट की पर्ची से करते हैं। जमहूरियत के इस्तेकाम आवाम की हुक्मरानी और पाकिस्तान के वकार के लिए आखिरी हदों तक जाएंगे।
रावलपिंडी की एहतसाब अदालत ने वज़ीर आज़म मोहम्मद नवाज शरीफ, वज़ीर आला पंजाब मोहम्मद शहबाज शरीफ और उनके अहले खाना को हुदैबिया पेपर मिल्स समेत गैर कानूनी जराए से असासे बनाने के 14 बरस पुराने रेफरेंसों से बरी कर दिया है। शहजाद मलिक।
नैब के डिप्टी प्रोसिक्यूटर ने अदालत को बताया कि मुलजिमान के खिलाफ दायर रेफरेंस काफी अरसे से तातुल का शिकार हैं। उन्होंने कहा कि नैब इन रेफरेंस पर दोबारा तहकीकात करना चाहता है ताकि मुलजिमान को सजा दिलवाई जा सके। अदालत का कहना था कि ये रेफरेंस तो एक दहाई से भी ज्यादा अरसे से दायर हुए थे, तो फिर अभी तक इसकी तहकीकात मुकम्मल क्यों नहीं की जा सकी। अदालत का कहना था कि इन रेफरेंस में मुलजिमान के खिलाफ कोई सबूत नहीं मिले और ऐसा महसूस होता है कि ये रेफरेंस सियासी बुनियादों पर बनाए गए थे।
कराची में फायरिंग के एक वाकये में जमात इस्लामी के 3 हमदर्द हलाक हो गए हैं। पुलिस कहती है ये वाकया सियासी कशीदगी का नतीजा है। रियाज सुहेल।
SSP इरफान बलोच का कहना है कुछ अफराद जमात इस्लामी के दफ्तर के करीब वाकई स्टेट एजेंसी पर बैठे हुए थे कि 2 मोटरसाइकिलों पर सवार मुसलह अफराद ने उन पर फायरिंग कर दी, जिसमें अख्तर अंसारी, अशरफ और सलमान शदीद जख्मी हो गए। उन्हें मकामी लोगों ने निजी अस्पताल मुंतकिल किया, जहां डॉक्टरों ने उनकी हलाकत की तस्दीक कर दी। SSP इरफान बलोच के मुताबिक मकतूलीन का ताल्लुक जमात इस्लामी से था। दूसरी जानिब जमात इस्लामी कराची के अमीर हाफिज नईमुर रहमान का कहना है कि उनके दफ्तर पर हमला नहीं हुआ और हलाक होने वाले उनके कारकुन नहीं बल्कि हमदर्द थे। नईमुर रहमान का कहना था कि शहर में दहशतगर्द दंदनाते फिर रहे हैं, रेंजर्स और पुलिस कहाँ है।
स्कॉटलैंड के लोगों ने रेफरेंडम में बरतानिया में शामिल रहने के हक में फैसला कुन वोट दिया है। सना गुलजार।
कई माह की पुरजोश मुहिम के बाद रेफरेंडम में वोटरों ने रिकॉर्ड तादाद में अपना हक रायदही इस्तेमाल किया और 10% के फर्क से अलहदगी को मुस्तरद कर दिया। बेहतर साथ मुहिम ने उन इलाकों में फतह हासिल की जहाँ स्कॉटिश कौम परस्तों को कामयाबी की उम्मीद थी। स्कॉटलैंड के फर्स्ट मिनिस्टर एलेक्स सैमंड ने शिकस्त तस्लीम करते हुए कहा कि मुस्तकबिल में आज़ादी के लिए खासी हमायत मौजूद है, लेकिन बरतानवी वजीर आज़म डेविड कैमरन ने कहा है कि ये मामला एक नस्ल तक तय पा गया है।
भारत के वजीर आज़म नरेंद्र मोदी कहते हैं कि अगर अलकायदा ये समझती है कि वो भारतीय मुसलमानों को अपनी तरफ माइल कर सकती है तो वो मुगालते का शिकार है। CNN के साथ एक इंटरव्यू में उन्होंने कहा कि भारतीय मुसलमान अपने वतन के लिए जिए और मरेंगे। अलकायदा के रहनुमा ऐमन अज़वाहिरी ने इस महीने के शुरू में कहा था कि अलकायदा अपने जिहाद को जारी रखने के लिए भारत में अपनी शाख खोल रही है। भारत में दहशतगर्दी को आलमी तहरीकों के बजाय मुल्क में जारी अलहदगी पसंद तहरीकों या पाकिस्तान से जोड़ा जाता है। चीन की एक अदालत ने डॉक्टरों और अस्पतालों के अहलकारों को रिश्वत देने पर एक बरतानवी दवासाज कंपनी GlaxoSmithKline पर $50 करोड़ का तारीखी जुर्माना आयद किया है। जीशान हैदर।
चीन में बरतानवी दवासाज कंपनी GlaxoSmithKline के सरबराह मार्क रायली और कंपनी के 4 दीगर अहलकारों को 2 से 4 साल कैद की मुअत्तलशुदा सजाएं सुनाई गई हैं। कंपनी का कहना है कि उसने चीन में अपने ऑपरेशन में पाए जाने वाले मसाइल को दूर करने के लिए इकदाम किए हैं। GlaxoSmithKline के अहलकार डॉक्टरों और अस्पतालों के अमले को नकदी और कीमती अशिया की सूरत में रिश्वत देते थे ताकि वो इस कंपनी की दवाएं और दीगर मसनूआत खरीदें और मरीजों को भी यही दवाएं तजवीज करें।
और अब आज के TV सैरबीन के अहम मौजूदात के साथ शफी नकी जामई।
स्कॉटलैंड ने यूनाइटेड किंगडम के साथ ही रहने का फैसला किया है। अगर तारीख पर गौर करें तो 3 मरहले बड़े संग मील साबित हुए। पहला जब स्कॉट बादशाह ने अंग्रेज बादशाह को शिकस्त दी, दूसरा 300 साल पहले जब स्कॉटलैंड यूनाइटेड किंगडम में शामिल हुआ, और तीसरा कल का रेफरेंडम के जिसकी गवाही हमने भी दी। और हाँ, देखिएगा कि क्लासिकी गीत और संगीत के माहिर उस्ताद रफाकत अली खान से बातचीत के जो बॉलीवुड में भी बड़ी धूम मचाते हैं। सैरवीन शाम 7:30 बजे BBCUrdu.com पर।
ये BBC उर्दू सर्विस है।
پاکستانی وزیراعظم میاں نواز شریف،
یہ کیسی ایٹمی قوت ہے جہاں پر اندھیرے ہوں، علم کی بجائے جہالت ہو، روزگار کم اور بے روزگاری زیادہ ہو، آسودگی کم اور غربت زیادہ ہو، دہشت گردی ہو، امن کم اور بدامنی زیادہ ہو، ایٹمی قوت اس طرح کتنی ہوتی؟ ہمارے ملک کے اندر ان سب چیزوں کا خاتمہ ہو جانا چاہیے تھا۔
تو ایسا کیوں نہ ہوا؟ آگہی کے لیے سیربین اور جہانما سنا کیجیے۔
یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے ہیں اور میں ہوں احمد رضا۔ افریقی ملک سیرا لیون میں جان لیوا وائرس ایبولا کے پھیلاؤ کو روکنے کے لیے 3 روزہ ملک گیر کرفیو نافذ کر دیا گیا ہے، جس کے نتیجے میں 60 لاکھ کی آبادی کو گھروں میں رہنے کا حکم دیا گیا ہے۔ اس دوران رضاکار گھر گھر جا کر وائرس سے متاثرہ افراد کو تلاش کرنے کی کوشش کریں گے، انہیں معلومات اور حفاظتی اشیاء فراہم کریں گے۔ امریکی صدر باراک اوباما نے ریچرڈ ورما کو بھارت میں امریکہ کا آئندہ سفیر نامزد کیا ہے۔ اگر ان کی تقرری کی توثیق ہوتی ہے تو وہ اس عہدے پر فائز ہونے والے پہلے بھارتیہ نژاد امریکی ہوں گے۔ مسٹر ورما ایک قانون دان ہیں، امریکی محکمہ خارجہ میں بھی خدمات انجام دے چکے ہیں۔ بھارتیہ وزیر اعظم نریندر مودی اسی ماہ کے آخر میں امریکہ کا دورہ کریں گے۔ فرانس نے عراق میں شدت پسند گروپ دولت اسلامیہ کے ٹھکانوں پر پہلی بار فضائی حملے کیے ہیں۔ فرانسیسی صدر کا کہنا ہے کہ فرانس کے جنگی طیاروں نے عراق کے شمال مشرق میں دولت اسلامیہ کے ٹھکانوں کو نشانہ بنایا اور آئندہ بھی ایسے حملے کیے جائیں گے۔ بنگلہ دیش میں پولیس نے کلدم اسلامی شدت پسند تنظیم جماعت المجاہدین کے قائم مقام کمانڈر عبداللہ التسنیم سمیت 7 مشتبہ شدت پسندوں کو گرفتار کیا ہے۔ پولیس کہتی ہے کہ دارالحکومت ڈھاکہ کے نواحی علاقوں میں چھاپوں کے دوران 10 کلو دھماکہ خیز مواد بھی برآمد کیا گیا ہے۔ اس شدت پسند گروپ نے 2005 میں ملک کے کئی حصوں میں بم دھماکے کیے تھے۔ یہ گروپ ملک کی منتخب حکومت کو ہٹا کر اپنی مرضی کی اسلامی ریاست قائم کرنا چاہتا ہے۔ اور یمن کے دارالحکومت صنعاء کے شمال مغرب میں حکومتی فورسز اور شیعہ حوثی باغیوں کے درمیان لڑائی کی اطلاعات ہیں۔ باغیوں نے یمن کے سرکاری ٹی وی چینل کی عمارت پر میزائل بھی فائر کیے ہیں۔ کھیلوں کی خبریں سبا ناز کے ساتھ۔
جنوبی کوریا کے شہر انچون میں 17ویں ایشین گیمز کی افتتاحی تقریب کا آغاز ہو گیا ہے۔ ان کھیلوں میں دنیا بھر کے 45 ممالک سے 10,000 سے زائد ایتھلیٹس 36 کھیلوں میں حصہ لے رہے ہیں، جبکہ پاکستان کی خواتین کرکٹ اور مردوں کی اسکواش اور ہاکی کی ٹیمیں اپنے اعزاز کا دفاع کریں گی۔ دفاعی چیمپئن پاکستان ہاکی ٹیم کپتان محمد عمران کی قیادت میں اپنا پہلا ہاکی میچ کل سری لنکا کے خلاف کھیلے گی۔ ادھر ساؤتھ ایشین مینس نیٹ بال چیمپئن شپ 2014 کا آغاز پاکستان نیٹ بال فیڈریشن اور پاکستان سپورٹس بورڈ کے زیر اہتمام سپورٹس کمپلیکس اسلام آباد میں ہو رہا ہے۔ بھارت میں جاری T20 کرکٹ میں چیمپئنز لیگ کا تیسرا میچ آج کیپ کوبراز اور ناردرن نائٹس کے درمیان کھیلا جائے گا۔ اس سے قبل لیگ کے دوسرے میچ میں کنگز 11 پنجاب نے ہاپرٹ ہریکنز کو 5 وکٹوں سے شکست دی تھی۔ T20 چیمپئنز لیگ کا چوتھا میچ ڈالفنز اور اسکارچرز کے درمیان کل موہالی میں کھیلا جائے گا۔ ٹینس میں سول اوپن میں خواتین کے سنگل مقابلوں کے کوارٹر فائنل میں آج امریکہ کی وورل چنکو نے پولینڈ کی آگنیاشکار اڈوانسکا کو مات دے دی ہے۔ ادھر امریکہ کی نکول گبز کو چیک کی کیرولینا پلسکوا کے ہاتھوں شکست کا سامنا کرنا پڑا۔ فارمولا 1 کار ریس میں 21 اکتوبر کو ہونے والی سنگاپور گراں پری سے پہلے آج کی پہلی پریکٹس ریس میں فراری ڈرائیور فرنانڈو الونسو پہلے نمبر پر رہے، مرسیڈیز ڈرائیور لوئس ہیملٹن دوسرے اور نکو روزبرگ تیسرے نمبر پر رہے۔ مونٹسا میں ہونے والی اٹالین گراں پری کے بعد روزبرگ کو ہیملٹن پر 22 پوائنٹس کی برتری حاصل ہے۔ یورو 2020 کی میزبانی کے لیے یورپین گورننگ باڈی یوئیفا کی جانب سے 13 مختلف شہروں کے ناموں کی تصدیق کر دی گئی ہے جہاں ٹورنامنٹ کے فٹ بال میچ کھیلے جائیں گے۔ لندن کے مشہور ویمبلے اسٹیڈیم کا انتخاب ٹورنامنٹ کے سیمی فائنلز اور فائنل میچ کھیلنے کے لیے کر لیا گیا ہے۔
اور اب موسم کا حال محکمہ موسمیات کے ڈاکٹر محمد حنیف سے۔
صبح سندھ میں کچے کے علاقوں میں اور خصوصاً پنو آکل گھوٹکی اور اس سے ملکہ نشیبی علاقوں میں آباد لوگوں کو مزید 2 سے 3 دن تک محتاط رہنے کی ہدایت۔ 2 دن یا 3 دن کے بعد ان علاقوں میں پانی کی سطح میں کچھ حد تک کمی ہوگی، لیکن اگلے چند دنوں کے دوران جنوبی پنجاب صوبہ سندھ میں سیلاب سے متاثر علاقوں میں موسم خشک ہوگا۔ اگلے 24 یا 36 گھنٹوں کے دوران راولپنڈی ہزارہ ڈویژن کے بعض علاقوں میں بارش ہوگی۔ ملک کے دیگر علاقوں میں خصوصاً پنجاب صوبہ سندھ میں چاول اور کپاس کی کاشت کے علاقوں میں موسم خشک ہوگا۔ کل دن کے وقت بھی گلگت بلتستان چترال سمیت تمام شمالی علاقوں میں موسم خشک رہنے کا امکان ہے۔
یہ بی بی سی اردو سروس ہے۔